This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
सम्पूर्ण श्रोताहरूमा नमस्कार. भोइस अफ साङ्गीला कार्यक्रम शुरू भइसकेको छ. यो माइती घरको संगीतको मिठो धुनसँगै सधैँको आइतबार चाहिँ ठिक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने कार्यक्रम भोइस अफ साङ्गीलामा विविध रोचक रमाइलो प्रस्तुति लिएर आज पनि यहाँहरूमा एक हप्ताको लामो पर्खाइपछि कार्यक्रम आइसकेको छ भन्ने पर्दैन श्रोताहरू यहाँहरूलाई. र पनि म भनिहाल्छु, कार्यक्रममा भोइस अफ साङ्गीला 101.5 फ्रिक्वेन्सी मोड्युलेसन रेडियो रिलेज अन्तर्गत जुन रहेको छ नेप्लिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली प्रवासी रेडियो साप्ताहिक कार्यक्रम डुगडुगी कार्यक्रम प्रवासी लोकप्रिय कार्यक्रम भोइस अफ साङ्गीलामा आज पनि हामी आइसकेका छौं विविध रोचक रमाइला एवं मिठा मिठा गीत संगीतका साथै समाचार सूचना समाचार साहित्य खेलकुद स्वास्थ्य सम्बन्धी जानकारी र औद रमाइला प्रस्तुति दिएर आज पनि यहाँहरूमा आइसकेको छु. म यहाँहरूकै प्रस्तुत नियमित प्रस्तुत म खगेन्द्र 257 श्रृङ्खला लिएर यहाँहरूकै रेगुलर होस्ट म खगेन्द्र यहाँहरूमा आज आइसकेको छु. सधैँको आइतबार चाहिँ अरू विविध रोचक रमाइला प्रस्तुति लिएर र यहाँहरूमा यो सन्ध्याकालीन समयमा बसी बिहान अरू भलाकुसारी गर्न रेडियो यहाँहरूको रेडियो स्टेटमा म उपस्थित भइसकेको छु. अबको ठिक एक घण्टा अर्थात् 36:37 बजेसम्म यहाँहरूमा रहेर भलाकुसारी गर्ने मैले योजना गरेको छ भने यहाँले पनि मलाई एक घण्टा साथ दिएर रमाइलो गर्नुहुनेछ भन्ने मैले पूर्ण आशाका साथ कार्यक्रम अगाडि बढाउन मैले अनुमति यहाँहरूमा लिइसकेको छु. श्रोताहरू श्रोता मानव, यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी तथा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा धर्म संस्कृति परम्परा रीतिरिवाज नेपालीहरूको वेशभूषाका साथै नेपालीहरूका नेपाली साहित्यका कृतिहरूका आदि लाई प्रस्तुत गर्ने एकमात्र माध्यम बनेको छ कार्यक्रम भोइस अफ साङ्गीला, जुन रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज जुन एडले सहरबाट विगत 4 बजेदेखि सञ्चालन हुँदै आएको छ. यहाँहरूमा अरू विविध रोचक रमाइला प्रस्तुति लिएर आज पनि एक घण्टा यहाँहरू साथ बिताउने कोसिस गरेको छु श्रोताहरू, र यहाँहरूले पनि मलाई पक्कै साथ दिनुहुन्छ भन्ने पूर्ण आशाका साथ कार्यक्रम अगाडि बढाउन चाहन्छु. सदा चाहिँ पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट र आज मिति विक्रमसम्म 2071 साल कार्तिक 16 गते शुक्ल पक्षको 10 तिथि र भोलि एकादशी तिथि रहेको छ, जुन हरि बोधिनी एकादशी रहेको छ, जहाँ हामी नेपाली भाषामा शुद्ध भाषामा भन्ने गर्छौँ ठुली एकादशी व्रत. र नेपाल सम्बत 1135 तदनुसार इस्वीसन 2014 नोभेम्बर महिनाको 2 तारिक र अहिले यहाँ एडलेडमा बेलुकीको 6:53:55 गइसकेको छ भने नेपालमा अपराह्नको ठेक पौने चार बजेको छ. श्रोताहरूमा कार्यक्रम सदा चाहिँ कार्यक्रम पहिलो सेगमेन्ट मैले यहाँहरूमा पञ्चाङ्गबाट सुरु गरिसकेको छु भने अबको कार्यक्रम लगातार रूपमा यहाँहरूलाई मिठा मिठा गीत संगीतका साथमा अरू रमाइला प्रस्तुति लिएर जानेछु. र श्रोताहरू आजको यो पहिलो कार्यक्रमको पहिलो बसाइमा यहाँहरूलाई म पहिलो साङ्गीतिक विश्राम लिन चाहन्छु, जुन रहेको छ राष्ट्रिय गान राजु लामाबाट. राजु लामाको आवाजमा रहेको तिमीलाई म भुल्न सक्दिन स्वीकार्नुहोस् यो पहिलो गीत, पहिलो साङ्गीतिक कोशेली यहाँहरूमा. त्यसपछि अरू म विविध रोचक रमाइलो प्रस्तुति लिएर आउनेछु.
तिमीलाई म भुल्न सक्दिन जहाँ जाऊँ तिम्रो याद आइरहन्छ यो खोला यो नाला यो पहाड भन्जाङले मलाई बोलाइरहन्छ
मेरो देश मलाई लाग्छ प्यारो भन्दैथे राजु लामा र साथीहरूको आवाज रहेको निकै देशप्रेमी गीत थियो श्रोताहरू। यहाँलाई मैले यो गीत पहिलो साङ्गीतिक स्वरूप राष्ट्रिय गान मैले बाट आजको कार्यक्रम सुरुवात गरेको थिएँ र यहाँले पनि यो गीत सुनेर रमाइलो गर्नुभयो। आफ्नो देशको अलिकति भए पनि विदेशमा बसेर पनि आफ्नो देशको याद यो गीतले पक्कै पनि दिलायो भन्ने मैले पूर्ण आशाका साथ कार्यक्रम अर्को श्रृङ्खलातर्फ अगाडि बढ्न चाहन्छु। श्रोताहरू म हामी नियमित रूपमा घरमा सधैँ बसेर हाम्रो नित्य कर्म जहाँ हामी रहौँ जसो गरौँ जहाँ रहे पनि हामी आफ्नो नित्य कर्म सधैँ पनि गर्नुपर्ने हुन्छ। नित्य कर्म भन्नाले हामी बिहान उठेर आफ्नो नित्य कर्म दिनको आफ्नो काम र बेलुकाको आफ्नो बसाई र भोलिको लागि योजना गर्ने काम हरेक आफ्नो नेपालीहरूले गर्छन् र जो व्यक्तिले पनि हाम्रो जुन रीतिरिवाज अनुसार हामीले यस्तो कार्यक्रम गर्नुपर्छ र हाम्रो नित्य कर्म हो भनेर हामीले सोच्नुपर्छ भन्ने कुरा यहाँहरूमा यस्तै यस्तै विषय लिएर अगाडि बढ्न चाहन्छु म। र श्रोताहरू बिहान उठेर हत्केलाको दर्शन गर्नु नै शुभ हुन्छ भनेर चाहिँ एउटा शीर्षकमा यहाँहरूमा म प्रस्तुत गर्न चाहन्छु। निकै धार्मिक कुरो छ श्रोताहरू, हाम्रा दैनिक जीवनका पनि संस्कार छन्। यसमा पनि दैनिक संस्कार जुन पालन गर्न सक्यो भने जीवन सुखमय पक्कै पनि हुन्छ। दिनचर्याको सुरुवात जहिले पनि बिहान उठेपछि हुन्छ। या कि तपाईँ केही काम गर्नु छ, तपाईँको आज राम्रो काम बन्दैछ भने तपाईँको लक्षण दिन्छ बिहानैबाट। तपाईँ बिहानै उठ्नु बित्तिकै तपाईँ बिस्तारैबाट जब भुइँमा झर्नुहुन्छ त्यस पछाडि तपाईँको लक्ष्य तपाईँको आजको काम कतिको बन्छ भनेर दिइहाल्छ नै। र उठ्ने बित्तिकै हामीले जे गर्छौँ त्यसको प्रभाव दिनभरि नै रहन्छ। त्यसैले यहाँ उठ्ने बित्तिकै गर्नुपर्ने केही दैनिक संस्कारको चर्चा गर्न चाहन्छु श्रोताहरूमा। र सबभन्दा पहिले भनिएको छ हत्केलाको दर्शन, हातको दर्शन, जुन हत्केला हात हामी थाप्छौँ त्यसको दर्शन गर्नु। बिहान उठ्ने बित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ। हरेक मानिस दिनभरि शान्त र प्रसन्न रहन्छ, रहन चाहन्छ। यसका लागि हामीले उठ्ने बित्तिकै हत्केलाको दर्शन गर्ने गर्यो भने शुभ दिन शुभ हुने शास्त्रमा उल्लेख गरिएको छ। यसै गरी बिहान उठ्ने बित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख गरिएको छ। हामी उठ्ने बित्तिकै बिहान हामी कति प्रसन्नताको त हामी अहिले त आइफोन छ, मोबाइल छ, तर त्यो नहेरेर चाहिँ हामीले उठ्ने बित्तिकै बिहान उठ्ने थपक्क हामीले हत्केला हेऱ्यो भनेदेखि चाहिँ हाम्रो दिनैभरि शुभ हुने रहेछ भन्ने चाहिँ यो शास्त्रीय मान्यता रहिआएको छ। र हामी भन्ने गर्दछौँ कराग्रे बसते लक्ष्मी कर मध्ये सरस्वती कर मूल्य स्तुतो ब्रह्मा प्रभाते कर दर्शनम। अर्थात् मेरो हातको अग्रभागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ भनेर पनि बताइएको छ यो संस्कृत श्लोकमा। हातको दर्शन गर्दा यो मन्त्र बोल्नु राम्रो मानिन्छ। फेरि पनि भन्छु श्रोताहरू, म कराग्रे पश्यते लक्ष्मी कर मध्ये सरस्वती कर मूले तु गोविन्दम प्रभाते कर दर्शनम। अर्थात् मेरो हातको अग्रभागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा भगवान विष्णुको निवास छ। हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नु पर्दछ। यसरी हातको दर्शन गर्दा जीवन, धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ छ। हातको दर्शन गर्नुको अर्थ मेरो हातबाट कुनै पनि खराब काम नहुन्, सबै कल्याणको काम मात्र हुन्। हातको दर्शन नै किन, अब यहाँहरूमा पनि हातको दर्शन किन, यसको मतलब के छ त भनेर पनि यहाँहरूलाई आफै प्रश्न चिन्ह खडा हुन सक्ला। तर पनि हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ र अधिकांश कर्म हातबाटै गरिन्छ। धर्म, अर्थ, काम, मोक्ष पाउनु पुरुषार्थ मानिन्छ। यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो भनेर पनि यहाँहरूमा जो बिहान उठेर हातको दर्शन गर्नु भनेर बताइएको छ। जुन कराग्रे बसेते लक्ष्मी कर मध्ये सरस्वती कर मूल स्थितो ब्रह्मा प्रभाते कर दर्शनम। और कराग्रे बसते लक्ष्मी कर मध्ये सरस्वती कर मूले तु गोविन्दम प्रभाते कर दर्शनम भनेर पनि बताइएको छ। यसै गरी श्रोताहरू, म अर्को यसै विषयलाई, हातको विषय मैले प्रस्तुत गरेर यसैसँग सम्बन्धित अर्को पनि थोरै यहाँहरूमा अर्को प्रस्तुति दिन चाहन्छु म। हामीलाई दिनचर्याबाट हामीले आएको आर्जन धन सम्पत्ति हो। चाहे हामी जति कमाउ त्यो माखो मुन्थ्रो सुन चाँदी फलाम घरमा जति भएको सम्पत्ति हो, तर पनि त्यसमा पनि मुख्य त पैसा र गरगहना हामी कहाँ राख्नुपर्छ, घरको कुन दिशामा राख्दा चाहिँ उपयुक्त मानिन्छ र त्यो कहाँबाट चाहिँ कता राख्दा फाइदा हुन्छ कता राख्दा बेफाइदा हुन्छ भनेर पनि यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु म। र कुन घरको कुन दिशामा राख्दा चाहिँ धन सम्पत्ति राम्रो रहिरहने ननासिने हुन्छ। सामान्यतः हरेक घरमा पैसा वा मूल्यवान गरगहना राख्ने एउटा विशेष स्थान हुन्छ, जहाँ हामी पुर्ख्यौली भाषामा भन्छौँ बाकस। तर बाकस कहाँ छ त? अस्ट्रेलियामा त अब एटिएम ब्याङ्क हो, अर्थात् गरगहना हामी राख्ने भनेको नि हामी ब्याङ्कमै राख्ने गर्दछौँ, तर अस्ट्रेलियाको कन्ट्री। तर नेपाल भुटान भारत र विभिन्न जहाँ चाहिँ धर्मलाई विशेष चासो दिइन्छ त्यो उहाँहरूले चाहिँ अथवा यहाँहरूले चाहिँ कहाँ धन सम्पत्ति राख्दा फाइदा हुन्छ भन्ने कुरा पनि यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु। कसैले लक्करमा राख्दछन् भने कसैले आलमारीमा, त्यो त थाहा नै छ मैले अघि भनेको थिएँ बाकस। तर वास्तुशास्त्रले भने जस्ता मूल्यवान वस्तु र पैसा घरको उत्तर दिशामा राख्दा शुभ हुने बताइएको छ। उत्तर दिशा पैसा यो उत्तर दिशामा पैसा र गहना राख्दा धनीकी देवी देवता कुबेर र महालक्ष्मी खुसी हुने वास्तुशास्त्रको भनाइ छ। अब हामीले कुनै पनि घर सिर्जना गर्नु पर्यो अथवा कुनै हामीले केही ठुलो बनाउनु पर्यो भने हामीले वास्तुशास्त्रको सम्बन्धी हामीले हेराएर त्यस मुताबिक हामीले अगाडि बढ्नु हुन्छ र त त्यस पछाडि हामीलाई हुने कुराको हामीलाई फाइदा हुँदै जान्छ। हामीले वास्तुशास्त्र चाहिँ नि नअपनाइकन त्यसको नियम विरुद्ध हामीले काम गऱ्यौँ भने हामीलाई जति राम्रो गरे पनि त्यसको हामीलाई बेफाइदा हुँदै जान्छ। त्यसैले वास्तुशास्त्रले सकारात्मक र नकारात्मक ऊर्जाका आधारमा काम गर्छ। यसकै आधारमा धनमाल राख्न घरको उत्तर दिशा सबैभन्दा उपयुक्त मानिएको छ। उत्तर दिशा कुबेरको धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ। उनी देवी देवताका कोषाध्यक्ष मानिन्छन्, फाइनेन्स मिनिस्टर पो रहेछन् त श्रोताहरू। उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धन माल राख्दा शुभ फल दिन्छन्। पैसा र गरगहना राखेको ठाउँ सफा हुनु अनिवार्य मानिन्छ। फोहोर भएको स्थानमा पैसा गरगहना राखिनु अशुभ मानिन्छ। त्यो त यहाँहरूले पक्कै पनि यस्तो चिज राख्ने ठाउँमा त यहाँहरूले पक्कै पनि सफा गर्नुहुन्छ भन्ने मैले आशा गर्दै सम्पूर्ण श्रोताहरूलाई यस विषयमा आफ्नो धन सम्पत्ति मैले भने मुताबिक यहाँहरूलाई राख्न भनेर म यहाँ आग्रह गर्न चाहन्छु। र श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गीला रेडियो एडलाइट 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने कार्यक्रम जुन रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज, जुन साउथ अस्ट्रेलियामा पहिलो नेपाली आवाज रहेको छ। र यहाँहरू माझ पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ, आफ्नो प्रियजन साथीभाइलाई सन्देश दिन चाहनुहुन्छ आफ्नै आवाजमा भने पनि हामीलाई स्टुडियोको टेलिफोन नम्बर 8313-5000 सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँ साउथ अस्ट्रेलिया बाहिर हुनुहुन्छ भने 08 हान्नुहोला 08-8313-5000 अर्थात् 08-8313-5000 सम्पर्क गर्न सक्नुहुनेछ। श्रोताहरू कार्यक्रम दोस्रो साङ्गीतिक कसैले राख्ने बेला भएको छ। यहाँहरूमा कोलाराईको आवाजमा रहेको गीत यहाँहरूलाई अहिलेको यो अर्को दोस्रो साङ्गीतिक कसैले आहाई श्रोताहरू, कला राईको आवाजमा रहेको निकै यो मिठो गीत यहाँहरू माझ मैले प्रस्तुत गरे। यहाँहरू पनि यो गीत सुनेर पक्कै पनि नाच्नु भयो, रमाउनु भयो र अरूलाई पनि नचाउनु भयो भन्ने मैले पक्कै आशा गरे। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीलामा आजको यो जुन राखेको थिएँ दोस्रो साङ्गीतिक विश्राम र श्रोताहरू कार्यक्रम प्रस्तुत गर्ने क्रममा म अलिकति फरक प्रसङ्ग चाहन्छु। जुन भारतको प्रसङ्ग रहेको छ, इन्दिरा गान्धी जुन विश्वकै चर्चित नेता मानिन्छन् र इन्दिरा गान्धीको हत्या जुन भएको जो 30 वर्ष पूरा भएको छ, यसै प्रसङ्गलाई लिएर यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु। सन् 1984 अक्टोबर 31 तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अङ्गरक्षकले गोली हाने हत्या गरे, सो समयमा गान्धी वंशको निरन्तरताका लागि उनका छोरा राजीव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो। भारतमा गान्धी परिवारलाई राजनीतिक वंशका रूपमा पनि लिइन्छ। सोही वंशजको विश्वरात धान्न छोरा राजीव गान्धीलाई प्रधानमन्त्रीका रूपमा आसीन गराइएको थियो, तर भारतीय राजनीतिमा एक बलियो उम्मेद्वार आयरन लेडीका रूपमा रहेकी पूर्व प्रधानमन्त्री गान्धीको हत्याको आज 30 वर्ष पुग्दा, यानि हिजो अस्तिको दिन पुगेको छ जुन अक्टोबर 31 तारिक पुग्दा, भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठ्यारो परिरहेको महसुस भएको छ। सो राजनीतिक वंशजले गरिरहेको भारतीय कांग्रेस पार्टी यतिखेर सत्तामा छैन, सत्तामा नभएको मात्र होइन यतिखेर सो दल निकै कमजोर प्रतिपक्षका रूपमा उभिएको छ। सोही राजनीतिक वंशजका एकजना वरिष्ठ कनिष्ठ सदस्य राहुल गान्धी इन्दिरा गान्धीका नाति र पूर्व प्रधानमन्त्री राजीव गान्धीका छोरा यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन्, तर सम्बद्ध झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन्। गएको मे महिनामा भएको आम निर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारूढ दल कांग्रेस विपक्षमा उभिएको छ। कांग्रेस 2 दशक लामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रूपमा पछिल्लो समयमा देखिएको छ। भारतमा कांग्रेसका बारेमा कयौं पुस्तक लेखेका छन्। एकजना बुद्धिजीवी रसिद कियदवादी भन्छन्, इन्दिरा गान्धी वास्तवमा भारतमा कांग्रेसलाई व्यापकता दिने नेत्री थिइन्, तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ। उनको अभावका कारण पनि भारतमा कांग्रेसको योगत शुरू भएको छ। उनको भनाइ छ, भारत स्वतन्त्र भएको 67 वर्षमा भारतमा कांग्रेसले कम्तीमा पनि 50 वर्ष शासन गरेको छ। भारतमा कांग्रेसलाई नै सधैँ सत्तारूढ दलकै रूपमा विकास गरिएको थियो। इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरू भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन्। उनले सन् 1947 1964 प्रधानमन्त्रीका रूपमा काम गरेका छन्। नेहरू प्रधानमन्त्रीबाट हटेको 2 वर्षपछिदेखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन्। उनले पनि सन् 1967 1977 भारतमा प्रधानमन्त्रीका रूपमा सेवा गरेकी थिइन्। त्यसपछि उनी सन् 1980 फेरि प्रधानमन्त्रीका रूपमा सत्तामा आएकी थिइन्। उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो। उनको हत्यापछि पनि उनका छोरा राजीव गान्धीलाई भारतको प्रधानमन्त्रीका रूपमा पनि अघि सारिएको हो। पछि उनको पनि हत्या भएको थियो। राजीव गान्धीको हत्या सन् 1991 तामिलहरूले गरेका थिए। उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो। त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छन्। उनको नेतृत्वमा सन् 2009 भएको आम निर्वाचनमा कांग्रेस नै ठूलो दल बनेको थियो। सोही बमोजिम नै कांग्रेसले 10 वर्षसम्म शासन गरेको थियो। निकै चर्चित इन्दिरा गान्धी भारतकी त्यति बेला तत्कालीन प्रधानमन्त्री थिइन् र यो घटना हामी सानो सानै छँदाखेरि हामी रेडियो नेपाल मार्फत हामीले सुन्ने गर्थ्यौं र अल इन्डिया रेडियो मार्फत पनि हामी सुन्ने गर्थ्यौं भने यस्ता अरू विविध घटनाहरू भारतमा भएको र नेपालमा नि यसरी रातदरुवा हत्याकाण्डहरू यसरी भएका हामीलाई अवगत छ। श्रोताहरू हामी कुरा गरिरहेका छौँ नेपाली प्रवासी रेडियो साप्ताहिक कार्यक्रममा जुन हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र यो कार्यक्रम मा यहाँहरूमाझ पनि कुनै सल्लाह सुझाव र प्रतिज्ञा छन् भने हामीलाई फेसबुक पेज www.facebook.com/sangrilakaawajहरूमा पनि हेर्न सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ, यानि कि आफ्नै आवाजमा सल्लाह दिन चाहनुहुन्छ भने 8:13-5000 सम्पर्क गर्न सक्नुहुनेछ। र श्रोताहरू यहाँहरूले हामीलाई फेसबुकमा अनलाइनमा पनि यहाँहरूका सन्देश छोड्न सक्नुहुन्छ, तपाईँको सन्देश हामी हुबहु रेडियो मार्फत भोइस अफ साङ्गेला मार्फत प्रस्तुत गरिदिनेछौँ। र श्रोताहरू कार्यक्रमको अर्को साङ्गीतिक कोसेली राख्ने बेला भएको छ, यहाँहरूमाझ स्वीकार्नुहोस् यो गीत हेर्दा राम्रो माछा पुछ्रे धर्मेन्द्र सेवानको आवाजमा रहेको यो गीत।
से मारी राम्रो माछा भैगुनी लाइगुनले मार्छु खोजी ल्याइदो काछा हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा भैगुनी लाइगुनले मार्छु खोजी ल्याइदो काछा
नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5
एफएममा। साँझको 7 बजेर 2 मिनट गइसकेको छ र यहाँहरूमा हाम्रो नियमित प्रसङ्ग अब हामी समाचार प्रस्तुत गर्न चाहन्छौँ र प्रस्तुत छ समाचार। सबभन्दा पहिले प्रमुख प्रसङ्गहरूबाट समाचार प्रस्तुत गर्न चाहन्छु। श्रोताहरू, विश्वभरिका नेपाली कलाकार साहित्यकार तथा कला साहित्य र संगीत संस्कृति प्रेमीहरूको साझा संस्थाको रूपमा स्थापना गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको अस्ट्रेलिया शाखा गठन भएको छ। अस्ट्रेलियामा रहेका कलाकार तथा साहित्यकारहरूको सक्रियतामा संस्था गठन भएको अन्तर्राष्ट्रिय कलाकार समाजका केन्द्रीय सदस्य रामचन्द्र थापाले जानकारी दिए। इनास अस्ट्रेलिया कमिटी अध्यक्ष रामकृष्ण निरौला, उपाध्यक्ष विनोद दाहाल र बालदिन लामा, महासचिव सञ्जय आवाले, सचिव ईश्वर पोखरेल, सहसचिवमा संगीता बडाथोकी, कोषाध्यक्षमा दीपिका घिसिङ लगायत कुल 27 सदस्य समिति गठन गरिएको छ। कलाकार र साहित्यकारहरूलाई जात, धर्म, वर्ण, लिङ्ग र क्षेत्रको आधारमा हेरिने होइन, कलाकार र साहित्यकारहरूलाई उनीहरूको प्रतिभाको आधारमा सम्मान गरिनुपर्छ भन्ने उद्देश्य लिएर अगाडि बढेको यस विश्वव्यापी सञ्जालमा एकीकृत हुने अवसर पाएको नवगठित इनास अस्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौलाले खुशी व्यक्त गरेका छन्। कलाकार र साहित्यकारहरूलाई प्रतिभाको सम्मान गरिनुपर्छ भन्ने आफ्नो पनि उद्देश्य हो र यही उद्देश्य बोकेर अगाडि बढेको अन्तर्राष्ट्रिय कलाकार समाज जस्तो विश्वव्यापी सञ्जालमा आबद्ध हुन पाउँदा निकै खुशी लागेको छ र अस्ट्रेलियामा नेपाली कला, साहित्य र संस्कृतिको जगेडा गर्न र कलाकारको तथा साहित्यकर्मी सबैको उच्च कदर गर्दै अघि बढ्न आफूहरू सबै सक्रिय रहने निरौलाले बताए। त्यस्तै सचिव ईश्वर पोखरेलले पनि कलाकार तथा साहित्यकारहरूको हितको लागि केन्द्रीय समितिसँग समन्वय गर्दै अघि बढ्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। पोखरेलले भने अस्ट्रेलियाका विभिन्न शहरबाट सबै कलाकार साथीहरू समेटिनु भएको हुँदा आउने दिनमा नेपाली कला र साहित्य संस्कृतिको विकास र प्रतिभाहरूको सम्मान र हितको लागि कार्य सहज हुनेछ। विभिन्न महादेशमा महादेशीय स्तरीय नृत्य गायन साहित्यिक प्रतियोगिताहरू आयोजना गरेर प्रतिभाको पहिचान र सम्मान गर्दै आएको इनासले नेपाली चलचित्र अन्तर्राष्ट्रिय प्रवर्धन र बजार विस्तारमा समेत उल्लेख्य कामहरू गर्दै आएको छ। इनासले सन् 2015 तेस्रो इनास फिल्म अवार्ड आयोजना गर्न लागेको छ। अस्ट्रेलियन सरकारले समुद्री मार्गबाट हुँदै अस्ट्रेलिया आउनेहरूलाई रोक लगाउन कड़ा कानून ल्याएको छ। अस्ट्रेलियन कस्टम एण्ड बोर्डर्स प्रोटेक्सन सर्भिसले जारी गरेको सूचनामा अवैध मार्ग हुँदै अस्ट्रेलिया छिर्न खोज्नेहरूलाई सरकारले कड़ाभन्दा कड़ा कानून ल्याउने निर्णय गरेको जनाएको छ। साथै समुद्री मार्गबाट आउँदै गर्दा सीमामा समातिएकाहरूको पनि कुनै पनि कन्डिसन जाँच नगरिने पनि सरकारले जनाएको छ। नियम विपरीत प्रवेश गर्न खोज्ने सो कोही, चाहे बच्चा हुन् वा महिला, चाहे अशक्त, उनीहरूलाई कानून बमोजिम कार्यवाही हुने सूचना प्रकाशित गरिएको छ। सीमा सुरक्षालाई अझ मजबूत बनाउन सरकारले कड़ा कार्यवाही अगाडि गराएको जानकारी दिँदै अस्ट्रेलियन सरकारले अस्ट्रेलियामा बसोबास गर्दै आएका अन्य मुलुकका सबै नागरिकसँग यसबारे आफ्ना आफन्त नातेदार सबैलाई सूचित गर्न समेत आग्रह गरेको छ। पछिल्लो समयमा समुद्री मार्ग हुँदै बिना भिजा अस्ट्रेलिया छिर्न खोज्नेको संख्यामा वृद्धि भएपछि सरकारले सीमामा पक्राउ पर्ने र कार्यवाही गर्ने कामलाई तीव्रता दिएको छ। अन्तर्राष्ट्रिय कीर्तिमानी पर्वतारोही एवं लामो दूरीका अल्ट्रा म्याराथन धावक सञ्जय पण्डितले अस्ट्रेलिया महादेशको सर्वोच्च शिखर माउन्ट कोसिजोजको उल्टो हिँडेर आरोहण गर्ने घोषणा गरेका छन्। सिंहदरबारमा आयोजित राष्ट्रिय झण्डा हस्तान्तरण कार्यक्रममा उनले यो घोषणा गरेका हुन्। उनलाई अर्थमन्त्री डाक्टर राम शरण महत, सभासद हीरा बहादुर केसी तथा पूर्व सभासद मुक्ति प्रसाद शर्मा पण्डितद्वारा राष्ट्रिय झण्डा हस्तान्तरण तथा खादा उडाएर शुभकामना दिएका थिए। साथै महादेशका साथै उच्च शिखरसम्म आरोहण गर्न अन्तिम सिलसिलामा रहेका पण्डितले यस अघि एसियाको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको उच्च शिखर माउन्ट किलिमान्जारो तथा युरोपको उच्च शिखर माउन्ट एल्ब्रुसमा सफलतापूर्वक आरोहण सम्पन्न गरिसकेका छन्। दक्षिण एसियाबाट सबैभन्दा कम समयमा माउन्ट किलिमान्जारो आरोहण गर्ने तथा युरोपको अत्यन्त चिसो एल्ब्रुसको टाकुरामा अर्ध नाङ्गिएर अन्तर्राष्ट्रिय कीर्तिमान बनाइसकेका धावक आरोही पण्डितले अस्ट्रेलियाको उच्च शिखरमा उल्टो हिँडेर सफलता प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको अर्थमन्त्री डाक्टर महतले बताए। साथै सरकारले उनको आरोहणमा पूर्ण रूपमा सहयोग गर्ने आश्वासन पनि दिनुभयो। उनी यही नोभेम्बर 14 त्यसतर्फ आउँदैछन्। पहिलो खेलमा युगण्डासँग 20 रनले हारको पहिलो नेपाली टिमले अन्तत हारको बदला लिएको छ। मलेसियामा नेपाली टिमले फाइनलमा युगण्डालाई 62 रनको नमिठो हार चखाएको छ। खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै युगाण्डा सामु एक बल बाँकी छँदा 223 रन जुटाउँदै 224 रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा युगाण्डाले 44 ओभरमा एक बलमा 9 विकेट गुमाएर 161 रन मात्र जुटाएपछि नेपाल च्याम्पियनसिप बनेको हो। नेपालले यसअघि पनि युगण्डालाई नै फाइनलमा हराएको थियो। युगण्डालाई हराउन नेपालका भुवन कार्कीले 4, बसन्त रेग्मीले 2, सोमपाल खामी, शक्ति गौछन, सागर पुनले 1-1 विकेट लिएका थिए। युगण्डासँग 20 रनले पराजित हुँदै मलेसिया यात्रा थालेको नेपालले त्यसपछिका सबै खेलमा अपराजित जित हात पार्दै च्याम्पियन बन्न सफल भयो। लीगको अन्तिम खेलमा बुधबार आयोजक मलेसियालाई डकवर्थ लुक्स प्रतिपदका आधारमा 36 रनले हराएपछि नेपालले डिभिजन 2 बढुवा भएको हो। अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम रहेको थियो 22 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 15 डिग्री सेल्सियस र आज राति रहनेछ 11 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 11 डिग्री को बीचमा रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि साउथ अस्ट्रेलियाको प्राय सबै क्षेत्रमा आंशिक बदलिने र बाँकी मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 6:12 हुनेछ भने सूर्यास्त साँझ ठिक 6:47 हुनेछ। श्रोताहरू अहिले सुन्नुभयो समाचार र यहाँहरूमाझ हामी अरू साङ्गीतिक कोसेलीहरू राख्न जानेछौँ र यहाँहरूमाझ अर्को चौथो साङ्गीतिक कोसेली यहाँहरूमाझ राख्न चाहन्छु। र श्रोताहरू यो गीत राख्नुभन्दा मैले अगाडि हामीलाई एउटा सन्देश प्राप्त भएको छ। उहाँ हुनुहुन्छ माया कटेल, उहाँ कहाँबाट हुनुहुन्छ मलाई थाहा भएन, जहाँसम्म लाग्छ सलबरीबाट हुनुहुन्छ र माया कटेलजीले लाउरे को गीत दिपा झा र नारायण गोपालको आवाजमा रहेको गीत माथि माथि भन्ने बोलको गीत सुनाइदिनु भनेर आग्रह गर्नुभएको छ र यो गीत चाहिँ उहाँकी बहिनी विष्णुमाया दुलाल, इन्दिरा दुलाल र दिदी छाया देवी नेउपानेलाई सुनाइदिनुहुन अनुरोध गर्दछु भनेर चाहिँ भन्नुभएको छ माया कटेलजी। र माया कटेलजी तपाईँको अनुरोधमा रहेको यो गीत लाउरेको जुन रहेको छ नारायण गोपाल र दिपा झाको आवाजमा रहेको गीत यहाँको अनुरोधमा र यहाँहरूमाझ पनि कुनै अनुरोध छन् भने हामीलाई सन्देश पठाउन सक्नुहुनेछ र माया कटेलको अनुरोधमा रहेको यो गीत र सम्पूर्ण श्रोताहरूलाईको लागि यो अहिलेलाई यो गीत
को तारे तीरा पहले
बादल हो तिमी बादल हो को चारै तीर फैलिए
पहाडको माथि माथि घुम्दै हिँडेर भन्दै थिए दुवै गायक गायिका नारायण गोपाल र दिपा झाको आवाजमा रहेको माया कटेलको अनुरोधमा रहेको यो गीत मैले यहाँहरू माझ प्रस्तुत गरेँ श्रोताहरू कार्यक्रम सुनिरहनु भएको छ रेडियो 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत वैशव साङ्गिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ यहाँहरू माझ पनि कुनै गीतको अनुरोध गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अब भन्ने गीत सपनाको संसार निशा देसरको आवाजमा रहेको सुन्न चाहनुहुन्छ भने फेसबुकमा मेसेज लेख्नुहोस् सन्देश लेख्नुहोस् कसलाई सुनाउन चाहनुहुन्छ यानि कि आफ्नै आवाजमा दिन सन्देश दिन चाहनुहुन्छ भनेदेखि चाहिँ 83,13,5,000 सम्पर्क गर्न सक्नुहुनेछ श्रोताहरू कार्यक्रममा अर्को श्रृङ्खलातर्फ अगाडि बढ्न चाहे म श्रोताहरू र हामीले दैनिक रूपमा प्रयोग हुँदै आएको तरकारी प्याज को बारेमा कुरा गर्न चाहन्छु यसको 10 फाइदा छन् के रहेछन् यसको फाइदा भन्ने बित्तिकै धेरै फाइदा छन् तर के छन् त मेन मुख्य कुरो त भनेर प्याज मान्छेमा नियमित तरकारी वा मसलाको रूपमा प्रयोग हुने वस्तु हो कतिपयलाई प्याज मन नपरे पनि अधिकांशलाई यो मन पर्छ मलाई त मनै पर्छ श्रोताहरू प्याज सामान्यदेखि देखिने वस्तु भए पनि यसका दर्जनौ फाइदा छन् प्याजले रोगसँग लड्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ आँखाको दृष्टि बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ यहाँहरू माझमा 10 प्याजका फाइदा प्रस्तुत गर्न चाहन्छु कोलेस्ट्रोललाई सन्तुलित राख्छ यानि कि नियमित राख्छ यदि तपाईँहरू कोलेस्ट्रोलको बिरामी हुनुहुन्छ भनेदेखि चाहिँ प्याज खाने गर्नुहोस् यसले ठेक राख्छ प्याजमा पाइने एन्टी ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमित रूपमा कम राख्दछ प्याजमा हुने तत्त्वले पाचन प्रणालीलाई पनि सुधार गर्दछ अर्को पनि छ कोलेस्ट्रोल सन्तुलित राख्छ यसरी प्याजमा पाइने एन्टी ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोल स्तर नियमित रूपमा राख्छ र सुधारमा पनि यसले ल्याउँछ र काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्दछ यसमा हुने मिथाइल सल्फाइड र एमिनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रणमा गर्छ यानि कि अमिलो हुन्छ यसमा केही भागमा थोरै अमिलो हुन्छ र मुटुमा हुने रोग हुन लाग्दैन यसले हुन दिँदैन त्यसै गरी कपालका लागि फाइदाजनक प्याजले कपाललाई पनि स्वस्थ राख्दछ प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्दछ यदि तपाईँ प्याजको नियमित सेवन गर्दै हुनुहुन्छ भने र प्याजले कपाललाई पनि स्वस्थ राख्छ प्याजको रस खाँदा कपाल झर्न पनि रोकिन्छ भने कालो हुन्छ यसले कपाललाई फुल्नबाट रोकेर पनि जोगाउँछ मैले यहाँमा प्रस्तुत गरिसकेँ र यसले प्याजले प्याजको दैनिक सेवनबाट सल्फर तत्त्व अधिक हुन्छ यो पेटमा हुने कोलोन स्तन र फोक्सोको क्यान्सरबाट बचाउन उपयोगी हुन्छ यसले पिसाबमा हुने संक्रमण समेत रोक्दछ यसै गरी यसले मधुमेहबाट मधुमेह यानि कि डायबिटिस भनौँ चिनी रोग नियमित रूपमा प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्रा सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ। मधुमेह हुने व्यक्तिले नियमित खानामा प्याज सलादको रूपमा खानु राम्रो मानिन्छ। यदि तपाईँ सुगरको बिरामी हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले खानाको रूपमा सलादको रूपमा पनि तपाईँले प्याज प्रशस्त मात्रामा प्रयोग गर्नुभयो भने तपाईँको इन्सुलिन एकदम सन्तुलित राख्छ र तपाईँलाई मधुमेहको जुन समस्या छ त्यसले ठिक गर्न सक्छ। र प्याजको अर्को उपयोग पनि छ, पत्थर भएका व्यक्तिलाई प्याजको सेवन निकै राम्रो मानिन्छ। प्याजको रस चिनीसँग मिसाएर अथवा मिलाएर शर्बत बनाएर सेवन गरेमा पनि पत्थरिएको समस्या हुँदैन। प्याजको रस र सहितको पानी बिहानमा सेवन गर्दा पत्थरी निस्कन्छ। यदि तपाईँ पत्थरिया किडनी स्टोन छ भने तपाईँ प्याजको रस बनाएर रस मिलाएर पानी सेवन गर्नुहोस्। तपाईँको अपरेसन नगरिकन तपाईँको किडनी स्टोन बाहिर भाग्छ, निस्कन्छ। र अर्को छ कब्जियतको समस्या समाधान। कब्जियत हुने जति पनि श्रोताहरू हुनुहुन्छ प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ। प्याजमा हुने रेसादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्दछ। यसै गरी प्याजको अर्को फाइदा छ चिसोबाट बचाउने। प्याज गर्मी चिज हो, हामी खान्छौँ तर त्यसले तातो दिन्छ, तर यसले चिसो हुनबाट पनि जोगाउँछ। यदि हामी चिसो मौसममा हिँड्दैछौँ घुम्दैछौँ भनेदेखि चाहिँ हामीले प्याज सेवन गर्यौँ भने राम्रो हुन्छ। यसै गरी प्याजमा हुने रेसादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्दछ। र रुगा खोकी लागेको छ भने पनि प्याजको सेवन गर्दा फाइदा हुन्छ, लुबाट बचाउँछ। यदि साउथ अस्ट्रेलियामा त निकै तातो हावा चल्छ र यति बेला तपाईँले पनि गर्मी मौसममा प्याजको सेवन गर्दा लु लाग्ने खतरा हुँदैन। यदि तपाईँ प्याज सेवन गर्नुहुन्छ भने प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ। र अन्त्यमा रहेको छ गर्मी मौसममा प्याज हामीले दैनिक रूपमा खाने गर्छौँ र हामीले जति पनि तरकारी बनाएको अवस्थामा प्याज काट्दा जुन त्यसको राप आउँछ त्यसले आँखामा पोल्यो भने पनि त्यसले फाइदा गर्दछ भन्ने कुराहरू यहाँहरूमाझ मैले प्रस्तुत गरेँ। श्रोताहरू कार्यक्रम यहाँहरूमाझ त अन्त्य अन्त्यतिर आइसकेको छु म प्रस्तुत गर्दै र यहाँहरूमाझ पनि अरू रचनाहरू प्रस्तुत गर्ने क्रममा छु म। यदि तपाईँ चौचौ खाने गर्नुहुन्छ भनेदेखि चाहिँ अब त यो सुन्नुहोस् श्रोताहरू, चाउचाउ नेपालमा नभएर सबै विश्वमा लोकप्रिय स्न्याकको रूपमा चिनिन्छ। छिटो छरितो र स्वादिलो हुने हुँदा हामीमध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौँ। बच्चालाई मात्र होइन जवान र वृद्धसम्म पनि चाउचाउ मन पराउँछन्। तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि निकै राम्रो हुँदैन भन्ने कुरा थाहा हुन सक्छ, नहुन सक्छ कतिपय श्रोताहरूलाई। तर ब्युमस हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्त्याउने खतरा हुन्छ। यो शोधका अनुसन्धानकर्ताहरूले चाउचाउले मानिसहरूका मधुमेह मुटु सम्बन्धी रोग र मस्तिष्क घात जस्ता खतरा हुने बताउँछन्। चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अस्वस्थ पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरूको भनाइ छ। चाउचाउका कारण पाचन प्रणालीमा समेत समस्या हुने समेत बताइएको छ। हप्तामा दुई पटक साउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा 68% हुन्छ। भेलोर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् 2007 देखि 2009 सम्म महिलाहरूमाथि यो अध्ययन गरेका थिए। चाउचाउमा हुने क्यालोरी रिफाइन्ड कार्बोहाइड्रेट सेचुरेटेड फ्याट एन्ड सोडियमको उच्च मात्राले महिलाहरूलाई धेरै नै घाटा हुने उल्लेख गरेको छ। र श्रोताहरू कार्यक्रम भैसव साङ्गेलामा यहाँहरूमाझ विविध रोचक रमाइला प्रस्तुति दिएर यहाँहरूमाझ मैले आगामी आइतबार 6:30 बजेसम्मका लागि विदा लिनुपर्ने हुन्छ। यहाँहरूले 1 घण्टा समय दिएर रेडियो सुनिदिएर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। र यहाँहरूलाई कुनै प्रतिज्ञा छन् भने भैसव साङ्गेलाको फेसबुक पेज साङ्गेलाको आवाजहरूमा पोस्ट गर्नुहोस् र यहाँका सल्लाह सुझाव हामी रेडियो मार्फत हुबहु प्रस्तुत गरिदिनेछौँ। र यहाँहरूमाझ आजका लागि कार्यक्रम भैसव साङ्गेलाबाट यहाँहरूकै रेगुलर होस्ट म खगेन्द्र बिदा हुन चाहन्छु। यहाँहरूको यो साता सुखमय रहोस्, मङ्गलमय रहोस्। व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, हवस् त नमस्ते। र यो सपना संसार हो भन्ने शीर्षकको, सपनाको संसार हो भन्ने शीर्षकमा निशा देसारको आवाजमा रहेको गीत छोड्दै म बिदा हुन चाहन्छु। हवस् त नमस्ते, शुभ सन्ध्या।
Time.